सम्पूर्णलाई स्वागत छ मेरो पोडकास्ट ओम सर्वे भवन्तु सुखिनमा र म साजन कोइराला। आज मैले सोह्र श्राद्धको समयमा यस पोडकास्ट ल्याएको छु र यसको विषय पनि वस्तु रहेको छ सोह्र श्राद्ध। सोह्र श्राद्ध किन मनाइन्छ र यसभित्र रहेका इतिहास, यसभित्र रहेका वैज्ञानिक कारण, वैज्ञानिक दृष्टिकोण र यसलाई कसरी हामी अगाडि बढाउने, कस्तो संस्कारको विकास गर्ने भन्ने कुरा यस पोडकास्टमा रहनेछ। पुरा सुनेर कमेन्ट पनि गरिदिनु होला भन्ने गर्नुहुन्छ भन्ने आशा राख्दै आजको पोडकास्ट अगाडि बढाउन चाहन्छु। हस्त नमस्कार। श्राद्धको अर्थ हुन्छ श्रद्धा सहित अर्पित, अथवा संस्कृतमा एउटा शब्दावली छ श्रद्धाय इदम श्राद्ध। जुन श्रद्धासहित अर्पित गरिन्छ त्यसलाई नै श्राद्धम भन्छ। र पितृको स्मरण गरेर श्रद्धासहित अर्पित गर्ने चलन हाम्रो समाजमा मात्र होइन विश्वभरि नै प्रचलित छन्। तर तरिका मात्र फरक होला। इस्टर्न क्रिस्चियन रिलिजनमा अल सोल डे भनेर नोभेम्बर 2 मनाइन्छ। पश्चिमी इसाईले अल हेलोको रूपमा, एउटा पाठको रूपमा मनाउँछन्। 31 अक्टोबर र 1 नोभेम्बरमा अल सेन्ट डे मनाउँछन्। त्यस्तै मेक्सिकोमा पनि डे अफ डेथको रूपमा मनाइन्छ। भनेपछि यो हाम्रो देशमा मात्र नभएर हरेक देशमा चाहिँ एउटा चलन छ कि आफ्ना पितृ अथवा पुर्खा अथवा पूर्वजको सम्झनामा केही खाद्य पदार्थहरू अर्पण गर्ने गरिन्छ विश्वभरि नै। हिन्दू धर्मशास्त्रमा पनि रामचरितमा रामले आफ्ना पिता दशरथ र जटायुलाई गोदावरीको नदीमा गएर तर्पण दिएको पाइन्छ। तर्पण भनेको जल अर्पण गरेको पाइन्छ। र त्यो मात्र नभएर हामीले वैदिक साहित्य हेर्ने हो भने कर्णको कथा पनि पाउँछौँ, जहाँ कर्णले आफ्नो मृत्यु पछाडि स्वर्गमा जाँदाखेरि खाद्यान्नको लागि खोज्दाखेरि सुन चाँदी हिरा मात्र पाए, किनभने उनले त्यही दान गरेका थिए। र इन्द्रले भन्छन् तिमीले यही दान गरेको कारणले तिमीले यही मात्र प्राप्त गर्यौ। भनेपछि फेरि कर्ण पृथ्वीमा आएर 16 दिन चाहिँ आफ्ना पितृ अथवा पुर्खाहरूलाई चाहिँ र भोका अथवा गरिबहरूलाई चाहिँ सम्झेर दान गरेपछि चाहिँ उनले अन्न प्राप्ति गरेका थिए भने किंवदन्ती पनि छ, होइन? वैदिक धर्मशास्त्रका अनुसार मानिस जन्मिएसँगै देवऋण, ऋषि ऋण, पितृ ऋण जस्तै पञ्चऋणी हुन्छ। ब्रह्मवैवत पुराणका अनुसार देव कर्म अघि पितृ वा पूर्वजको प्रसन्न गराउनु पर्छ भन्ने एउटा धारणा छ, होइन? त्यो कर्णको मृत्यु पछाडि त्यही भएको थियो। त्यही अनुरूप भाद्र पक्ष शुक्ल पूर्णिमादेखि अश्विन कृष्ण अमावस्य भनेको औँसीसम्म 16 दिन चाहिँ सोह्र श्राद्ध गर्ने चलन छ। यो त थियो सोह्र श्राद्ध कहाँ कहाँ मनाइन्छ र त्यसको परिचय, होइन? अब सोह्र श्राद्ध कति प्रकारका हुन्छन् त भन्दाखेरि, मत्स्य पुराणका अनुसार वैदिक फिलोसफीमा विभिन्न किसिमका साहित्यहरू रचना गरिएका छन् र हामी त्यही वैदिक साहित्यको संस्कृतिमा हुर्किएका भएका कारणले गर्दा हामीले चाहिँ त्यसकै चलन र चल्तीलाई चाहिँ आधार मान्नुपर्ने हुन्छ। यो आधारमा मत्स्य पुराण अनुसार नित्य, नैमित्तिक्य र काम्य कर्म तिनवटा हुन्छ। अब नित्य भनेको हामीले नित्य जलद्वारा गर्ने, होइन? नित्य आफ्ना पितृ अथवा पुर्खा अथवा पूर्वजलाई सम्झेर जल सहित अर्पण गर्नेलाई नित्य श्राद्ध हुन्छ। नैमित्तिक्य भनेको कहिलेकाहीँ गरिन्छ त्यही विशेष दिनमा, र काम्य कर्म भने कुनै कामनावश पितृलाई हामीले श्रद्धा गरिन्छ भने त्यसलाई भन्छ काम्य श्राद्ध। जस्तै यसमा पनि विभिन्न प्रकारका श्राद्ध छन्। जस्तै वृद्धि श्राद्ध भनेको चाहिँ कुनै चिजको वृद्धिको लागि, जस्तै पुत्र लाभको लागि पुत्र जन्मियो भने कुनै वृद्धि भए बापत अथवा कुनै वस्तु प्रवेश गरे अनुसार कुनै घरमा वास्तु प्रवेश गराउँदा होस् अथवा विवाहमा चाहिँ पितृलाई चाहिँ श्राद्ध गर्ने गरिन्छ, जसलाई भन्छ वृद्धि श्राद्ध, जसलाई नन्दी श्राद्ध पनि हुन्छ अथवा नन्दीमुख श्राद्ध पनि भनिन्छ। अर्को हुन्छ प्रावण श्राद्ध भनेको कुनै पर्वसँग सम्बन्धित श्राद्ध, होइन? कुनै पितृपक्षमा, जस्तै अहिले पितृपक्षमा अब पर्व आउँदैछ दसैँभन्दा अगाडि गरिन्छ, होइन? अमावस्य या कुनै पर्वको तिथिमा गर्ने श्राद्धलाई चाहिँ पार्वण श्राद्ध भनिन्छ। अर्को हुन्छ सपिण्ड श्राद्ध, सपिण्डन श्राद्ध भनेको मान्छे मृत्यु भएपछि उसका हरेक चिजहरू, उसका पृथ्वी, जल, तेज, वायु, आकाश, पञ्चतत्त्वहरू पञ्चतत्त्वमै विलिन भइसकेपछि पनि र त्यसमा लाग्ने त्यो विलिन हुन भइसकेपछि पनि एउटा कन्सियस त्यो सोललाई आफ्नो कन्सियस अवस्थामा आउनको लागि टाइम लाग्छ। त्यो आउन्जेलसम्म चाहिँ त्यो प्रेत पिण्ड हुन्छ, प्रेतात्मा, त्यो प्रेतलाई चाहिँ पितृसँग मिलन गराउने जुन श्राद्धलाई सपिण्ड श्राद्ध भनिन्छ। अर्को छ गोष्ठी श्राद्ध। गोष्ठी श्राद्ध भनेको समूहमा सबैजना मिलेर समूहमा बसेर आफ्ना पितृ अथवा पुर्खाको स्मरण गर्दै गरिने श्राद्धलाई पितृ श्राद्ध भनिन्छ अथवा गोष्ठी श्राद्ध भनिन्छ। अर्को हुन्छ शुद्ध्यार्थ श्राद्ध। शुद्ध्यार्थ भनेको आफ्नो शुद्धताको लागि अथवा पितृदोष अथवा विभिन्न दोषहरू हुन्छ त्योबाट मुक्त हुनको लागि, शुद्ध हुनको लागि जुन श्राद्ध भनिन्छ त्यसलाई शुद्ध्यार्थ श्राद्ध भनिन्छ। कर्मार्ग श्राद्ध भनेको कुनै कर्मका लागि गरिने श्राद्ध होइन, कुनै कर्म पूर्ण होस् भनेर अथवा कर्मको लागि गरिने श्राद्धलाई कर्मार्ग श्राद्ध हुन्छ। यात्रार्थ श्राद्ध भनेको तीर्थमा जानु अघि होइन, तीर्थमा जानु अघि कुनै उद्देश्यले गरिने श्राद्धलाई के भन्छ, यात्रा श्राद्ध अथवा घृत श्राद्ध भन्छ। त्यतिखेर घिउले श्राद्ध गर्नुपर्छ जसलाई घृत श्राद्ध पनि भनिन्छ। अनि अर्को हुन्छ पुष्ट्यर्थ श्राद्ध। पुष्ट्यर्थ श्राद्ध भनेको चाहिँ आफ्नो व्यक्तिगत शारीरिक एवं आर्थिक उन्नतिको अपेक्षा गर्दै आफ्ना पिता पुर्खा जुन बितिसक्नु भएको छ उहाँहरूको लाई सम्झेर गरिने श्राद्धलाई चाहिँ पुष्ट्यर्थ श्राद्ध भन्छ, शारीरिक र आर्थिक वृद्धिको कामना गरेर। र यो त थियो श्राद्धका प्रकारहरू। श्राद्ध भनेको अघि नै मैले संस्कृतको श्लोकबाटै भनेको थिएँ, श्रद्धाय इदम श्राद्ध, श्रद्धासहित आफ्ना पितृ पुर्खाहरूको लाई सम्झिनु श्राद्ध हो। हाम्रो वैदिक फिलोसफी अनुसार हाम्रो पञ्चऋणी हुन्छौँ, त्यसमध्ये हामीले ऋण मुक्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ। विधि के गरिन्छ भन्दाखेरि यो 16 दिनमा चाहिँ प्याज लसुनहरू केही नखाने, शुद्ध भएर स्नान गरेर 12 बजी चाहिँ तर्पण दिने गरिन्छ। कागहरूलाई विशेष खुवाउने चलन छ, ब्राह्मणलाई भोजन गराउने चलन छ। यो त भयो चलन चल्तीका कुरा। अब यसमा वैज्ञानिक दृष्टिकोण के छ त भन्ने कुरालाई हेरौँ। वैज्ञानिक दृष्टिकोण हेर्दाखेरि मान्छेको जब मृत्यु भइसकेपछि मान्छे भनेको पृथ्वी, जल, तेज, वायु, आकाश, पञ्चतत्त्व होइन, पञ्चतत्त्वले भनेको शरीर होइन, अनि त्यो पञ्चतत्त्व मरेपछि त्यसलाई जलाउँदा पञ्चतत्त्वमै विलिन हुन्छ होइन। आगो दिएपछि अग्निमा जान्छ अनि त्यहाँ पछाडि वायु हावामा मिल्छ, तेजमा मिल्छ, इथर तत्त्व आकाशमा मिल्छ, जल तत्त्व रहेको हुन्छ, त्यही भएर हामीले जलमै के गर्छौँ, जलाउने गर्छौँ, पानीकै स्रोतमा लगेर जलाउने गर्छौँ, त्यो जलमै मिलोस् भनेर। यसरी हरेक तत्त्व आफ्नै आफ्नै समूहमा विलिन भइसक्छन् र यसले गर्दा यो चक्र पूर्ण हुन्छ, यही साइकल पूर्ण हुन्छ। र यो साइकल पूर्ण हुने क्रममा हाम्रो चेतना कहिले नबने, हाम्रो त्यो चैतन्य एनर्जी चाहिँ रहिरहन्छ। र यदि हामीले शुद्ध भावले, यतिखेर हामीले शुद्ध भाव रहेर, शुद्ध प्याज लसुन नखाएर फुल्ली कन्सियसले चाहिँ हामीले विचार लिने भने विचार पनि एउटा शक्ति हो र थट इज अ पावर भनिन्छ। त्यही भएर विचार पनि शक्ति हो र मन्त्र पनि के हो, शक्ति हो, किनभने शब्द पनि ब्रह्म। हामीले बोलेको साउन्ड एनर्जी, साउन्ड इज अ वेब एन्ड द पाथ अफ अ वेब इज द पाथ अफ एनर्जी इज कल्ड वेब होइन, अनि भनेपछि इनर्जीको बाटोलाई नि हामी वेभ भन्छौँ विज्ञानमा होइन। भनेपछि यो वेभ कहिले पनि के हुँदैन, मर्दैन। भनेपछि इनर्जी नेदर क्रिएट नट डिस्ट्रोइड, भनेपछि त्यो ऊर्जा जुन हाम्रा पिता पुर्खाको थियो त्यो मरेको हुँदैन, त्यो कुनै न कुनै चिजमा कन्भर्ट भएको हुनसक्छ। त्यही भएर हामीले के गर्छौँ भन्दा शुद्ध भएर हामीले फुल्ली कन्सियसली कुनै विचार निकाल्दाखेरि हाम्रोबाट निस्केको इनर्जीले त्यो अर्को इनर्जी यदि दुखी अथवा पीडित थियो भने त्यसलाई चाहिँ के गर्छ, त्यसलाई चाहिँ हेल्प गर्छ भन्ने एउटा वैज्ञानिक दृष्टिकोण छ। यो विज्ञानकै आधारमा प्रूफ त गर्न सकिँदैन तर विज्ञान सम्मत छ होइन। लसुन प्याज बार्ने गरिन्छ होइन, त्यही कारणले, किनभने लसुन प्याज खायो भने चाहिँ हामी हाम्रो मेन्टल्ली डिस्टर्बेन्स हुन्छ, हाम्रो विचारको थट भाइब्रेसन हाई हुन्छ, अथवा त्यसले चाहिँ त्यो शुद्ध जुन विशुद्ध हाम्रा पितृको भाइब्रेसन हुन्छ जुन वेभ त्योसँग भेट गर्न सक्दैन। त्यही भएर त्यही भेट होस् भनेर हामीले के गर्छौँ, तामाकै भाँडोले जल अर्पण गर्छौँ। तामाको भाँडाबाट जल अर्पण गर्दा हाम्रो भाइब्रेसन तामाको माध्यम हुँदै त्यो वाटरबाट के होस् त्यो विशुद्ध जुन भाइब्रेसन घुमिरहेछ पितृको भाइब्रेसन त्योसँग मिलोस्। र हाम्रा पितृ पुर्खाहरूले के भन्छन् भन्दाखेरि यो भदौ र असोजको यो समयमा गरिन्छ। किन भन्दाखेरि यही समयमा चाहिँ त्यो पितृ भनेको एउटा इनर्जी हो, त्यो इनर्जीहरूको भाइब्रेसन चाहिँ अर्थमा एकदम बढी हुन्छ भन्ने मानिन्छ। त्यसको भाइब्रेसनको रेट यो खेप बढ्छ र उनीहरू भाइब्रेसनको रूपमा अथवा इनर्जीको रूपमा यहाँ रहन्छन् यो समयमा। र विशेष 12 बजे ठ्याक्कै यो समय र विशेष 12 बजे रहने भएका कारणले गर्दा त्यो भाइब्रेसन एकदम बढी हुने भएको कारणले गर्दा 12 बजे नै हामीले चाहिँ तर्पण गऱ्यौँ भने चाहिँ हाम्रो विचार र थट चाहिँ हाम्रो पितृसँग कनेक्टेड हुन्छ होइन, विथ द मिडियम अफ वाटर होइन, वाटरको मिडियम तामाबाट वाटरको मिडियम भएर हामी र पितृ के हुन्छौँ जोडिन्छौँ होइन। र जोडियो भने उस हाम्रो विचारले उसलाई शान्त पार्ने र उसबाट हामीले आफ्नो ब्लेसहरू प्राप्त गर्ने हुन सक्ने सम्भावना हुन्छ। यो स्युडो साइन्स मान्न सकिन्छ होइन, किनभने यो प्रुभ गर्न त सकिँदैन तर यसको पछाडिको विज्ञान त्यही हो। अब यसमा अर्को भनेको कागलाई खुवाउने गरिन्छ विशेष, किनभने कागले एकपटक मात्र बच्छ अथवा अन्डा जन्माउँछ भनेर हामीले विभिन्न सामान्य ज्ञानमा पढेका हुनसक्छौँ। र कागले विशेष गरी अन्डा पार्न बच्चा पाउने समय यही समय हुन्छ भदौ। र विशेष समयमा यही समय कागलाई धेरै आहार अथवा पौष्टिक तत्त्व चाहिन्छ र त्यो पौष्टिक तत्त्व चाहिँ यही समयमा पाओस् भनेर कागलाई नै हामीले के गर्ने गर्छौँ दिने गर्छौँ विशेष। र अर्को भनेको यो पृथ्वीमा अक्सिजन र कार्बनको रिसाइकल प्रोसेस भइरहन्छ होइन, हामीले अक्सिजन लिन्छौँ र बोट बिरुवालाई कार्बन डाइअक्साइड दिन्छौँ र कार्बन डाइअक्साइड बोट बिरुवा लिएर होइन फोटोसेन्थेसिसद्वारा उसले फेरि हामीलाई अक्सिजन प्रदान गर्छ। यो प्रक्रिया चलिरहँदाखेरि रहेको कारणले गर्दा यसमा हामी मानव र बोट बिरुवा दुवै जीवित रहन सकेका छौँ। र त्यही बोट बिरुवामध्ये पिपल र बर चाहिँ अक्सिजनको मात्रा बढी दिन्छ भन्ने एउटा तथ्य छ, त्यो आज पूर्ण सत्य नहुनसक्छ तर सत्य चाहिँ हो होइन। त्यही कारणले चाहिँ बर र पिपललाई रोपिँदैन, यो चाहिँ के हुन्छ भन्दाखेरि बर र पिपलको जुन बीज हुन्छ त्यसलाई चाहिँ एकदम हाइड्रोक्लोरिक एसिड भनेको फुल्ली एसिडिकले मात्र त्यसको बाहिरी कोरलाई निकालेर निकाल्न सक्छ र त्यो जर्मिनेसन भएर नयाँ प्लान्ट लिन सक्छ। यो हामीले मान्छेले गर्न सक्दैनौँ, त्यही भएर के गर्छ भन्दाखेरि कागले चाहिँ त्यसको फल खाने र कागले भित्र आफ्नो उसको पेटमा भएको विभिन्न किसिमका एसिडिकहरूले गर्दा त्यसको बाहिरी बोकलाई निकाल्ने र उसले उसको बिस्टा भन्छ जुन उसले हग्दाखेरि त्यो बिस्टा चाहिँ झरेर चाहिँ बर र पिपल बन्ने प्रोसेस हुन्छ। त्यही भएर यो समयमा यदि कागलाई चाहिँ हामीले पितृको आश लिएर चाहिँ हामीले दिउँ भने चाहिँ त्यही कागद्वारा नै फेरि के हुन्छ बर र पिपलको उत्पत्ति हुन्छ र बर र पिपलबाट प्राप्त हुने अक्सिजन र यो कार्बन साइकललाई चाहिँ मेन्टेन गर्न सकिन्छ भने हाम्रा ऋषि र ऋषिहरूको मान्यता रहेको थियो। यो चाहिँ साइन्टिफिक बेस वैज्ञानिक दृष्टिकोण थियो र वैज्ञानिक दृष्टिकोण जे भयो भने यसलाई चाहिँ हामीले आफ्नो संस्कृति भएको कारणले गर्दा विशेष छोराले नै दिने गरिन्छ, छोराले नै पिण्डदान गर्ने गर्छ अथवा श्राद्ध गर्ने गर्छ। किन भन्दाखेरि छोराले भनेको चाहिँ हामीसँग एक्स क्रोमोजोम र वाई क्रोमोजोम होइन, महिला र पुरुष भनेको एक्स एक्स क्रोमोजोम भनेको महिला हो र एक्स वाई क्रोमोजोम भनेको पुरुष हो। जहिले पनि यो चाहिँ नेक्स्ट जेनेरेसनमा जाइरहँदा चाहिँ वाई क्रोमोजोम चाहिँ जहिले क्यारी आउट भएर आउँछ, वाई क्रोमोजोम कहिले पनि एक्सचेन्ज हुँदैन, एक्स क्रोमोजोम चाहिँ चेन्ज भइरहन्छ। त्यही भएर प्योर शुद्धता थाहा पाउनको लागि वाई क्रोमोजोमै भएको कारणले गर्दा छोराले श्राद्ध गर्दा चाहिँ त्यो वाई क्रोमोजोम जुन मेरो पुर्खामा थियो त्यही क्रोमोजोम छोरामा पनि भएको कारणले गर्दा उसले चाहिँ त्यो त्यही एनर्जीसँग कनेक्ट गर्न के हुन्छ सजिलो हुन्छ होइन होइन, त्यही क्रोमोजोमले त्यही क्रोमोजोमसँग कनेक्टिङ गर्न भाइब्रेटिङ गर्न एनर्जीलाई सजिलो हुन्छ भन्ने मान्यताका साथ छोराले गर्ने गरिन्छ। र यस यो गर्दाखेरि यो भन्न यो खोजेको होइन कि महिला र पुरुष जसले गर्दा पनि हुन्छ। आजको 21 शताब्दीमा मेन कुरो श्रद्धा हो होइन, हामीले श्रद्धा गर्नुपर्छ र त्यो श्रद्धा र यदि कपाली काट्नुपर्छ उयो गर्नुपर्छ भन्ने चिज पनि छैन, मेन चिज श्रद्धा हो। हामीले यसमा सोह्र श्राद्धमा भएका रूढिवादीहरू के छन् भने त्यसलाई हटाउँदै जानुपर्छ, तथ्यपरक चिजलाई हामीले मान्दै अगाडि बढ्नुपर्छ होइन। समयअनुसार धेरै चिज परिवर्तन हुन्छन् तर यसको मूल आशय परिवर्तन हुनु हुँदैन भन्दै आजको पोडकास्टबाट म सजन कोइराला बिदा हुन चाहन्छु। तपाईँले मेरो पोडकास्ट ओम सर्वी भन्छु सुखिनलाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद, र युट्युब च्यानल इन्भेस्ट युर 8 मिनटमा सुन्न वा हेर्न सक्नुहुन्छ, र हेरिदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद भन्दै बिदा हुन चाहन्छु। ओम पितृ देवो भवः।